بسم اللہ الرحمن الرحیم، السلام علیکم۔ یہ پارٹ 13 ہے۔ آج ہم آپ کے لیے کتاب پیش کر رہے ہیں بیلی راجپوتا کی ملکہ، جس کی مصنفہ ہے نمرہ احمد۔ یہ کتاب آپ کی خدمت میں کرتبہ آڈیو لائبریری کی طرف سے پیش کی جا رہی ہے۔ تو آئیے سنتے ہیں پارٹ 13۔ صفحہ نمبر 125۔ یہ کس کا کھرا ہو سکتا ہے؟ معلوم نہیں میم صاحب، لیکن یہ بالکل تازہ کھرا ہے، ابھی ہوا نے اسے نہیں چھیڑا۔ معلوم پڑتا ہے کہ کوئی ادھر سے گزر کر ابھی تھانے گیا ہے، مگر واپسی کا کھرا نہیں ہے۔ یا تو وہ شخص کسی دوسرے راستے سے واپس گیا ہے، یا پھر ابھی وہ تھانے میں ہی ہے۔ تم نے نادر شاہ کو آگاہ کیا؟ نہیں، میں نے سوچا پہلے آپ کو خبر کر دی جائے، وہ عاجزی سے بولا۔ بہت اچھا کیا، ابھی تھانے دار کو آگاہ بھی مت کرنا، مجھے خود اس کھرے کو ڈھونڈنے۔ کوئی آ رہا ہے میم صاحب، ادھر آ جائیے۔ وہ دونوں بے اختیار درختوں کی باڑ کے پیچھے ہو گئے تاکہ آنے والا ان کو نہ دیکھ سکے۔ یہ تمہارا انعام، مایا نے اپنے بٹوے میں سے کچھ روپے نکال کر اسے دیے۔ نہیں میم صاحب، میں نے اس لیے تو نہیں بتایا تھا، مگر اس کا انکار رسمی تھا۔ اس نے روپے پکڑ ہی لیے، اور جب وہ سر جھکائے بٹوا بند کر رہی تھی، کھوجی لپک کر آگے گیا اور جانے والے کا کھرا پڑھنے لگا۔ میم صاحب، یکدم وہ آہستہ آواز میں جوش سے چیخا، یہی ہے، یہی ہے، اسی کا کھرا ہے، یہی وہ شخص ہے جو ٹھاکر شیکھر سے ملا تھا۔ مایا درخت کی اوٹ سے نکل کر اس کے قریب آئی اور کھرے کے تعاقب میں تلاشنا چاہا۔ کون، کدھر؟ وہ ماتھے پہ ہاتھ کا چھجا بنا کر ادھر ادھر دیکھ رہی تھی۔ وہ اس طرف جو ادھر جا رہا ہے، یہی وہ شخص ہے، کھوجی نے انگلی سے اشارہ کیا۔ مایا نے اس کی انگلی کے تعاقب میں گردن قدرے اونچی کر کے دیکھنا چاہا، اور اگلے ہی پل وہ ساکت رہ گئی۔ نہیں، اس نے بے یقینی سے نفی میں سر ہلایا، یہ نہیں ہو سکتا۔ وہ سخت استجاب کے عالم میں کھوجی کی جانب موڑی، یہ شخص نہیں ہو سکتا، تم سے غلطی ہوئی ہے۔ برسوں سے کام کر رہا ہوں میم صاحب، اب غلطی نہیں ہوتی، کھوجی نے قدرے برا مانا، مگر پھر اس نے محسوس کیا وہ اس کی طرف متوجہ ہی نہیں تھی۔ وہ بے یقینی سے نفی میں سر ہلاتی پگ ڈنڈی پہ دور ہوتے فرد کو دیکھ رہی تھی۔ اس کے چہرے پہ ایسی بے بسی تھی کہ جیب میں نوٹ اڑستے کرم الہی کو لگا وہ پل بھر میں کسی دوسری عورت سے متعارف ہوا تھا۔ وہ تن تنے اور روب داپ والی میم صاحب تو کچی مٹی پہ گم ہونے والے نشانوں کی طرح کہیں دھول میں کھو گئی تھی۔ زہرا کیسی ہے؟ شام میں جب وہ حسب معمول کنویں کی منڈیر پہ بیٹھے تھے، اس کی کسی بات کے جواب میں مایا نے اچانک پوچھا، ساتھ ہی بغور اسے دیکھا۔ ٹھیک ہے، اس نے لاپرواہی سے شانے اچکائے، نظر نہیں آئی کافی دنوں سے۔ وہ پلک جھپکائے بغیر بدر کا چہرہ پڑ رہی تھی، ہمارے خاندان کی عورتیں زیادہ باہر نہیں نکلتی، مگر جب میں نے پہلی دفعہ اسے دیکھا تھا تو وہ مجھے باہر ہی ملی تھی، کسی کام سے نکلی ہوگی، قدرے لاپرواہ ہے، مگر شعور کے ساتھ ساتھ سمجھداری آتی جا رہی ہے۔ اچھا، وہ ہولے سے ہنسی، خیریت پوچھ لینا اس کی میری طرف سے۔ پوچھ لوں گا، اور رات میں کھانا کھاتے ہوئے اسے یاد آیا تو ایک دم زہرا کو پکار بیٹھا۔ کمرے میں ہے، شاید حاجرہ سے لڑائی ہو گئی ہے، جب سے اس کے گھر سے آئی ہے کمرہ بند کر کے بیٹھی ہے۔ ٹھہر، میں بھیجتی ہوں۔ چاچی کا لہجہ خوشی سے کھل اٹھا، اسے لگا شاید بدر کو اپنی غلطی کا احساس ہو گیا ہے۔ اٹھ زہرا، بدر بلا رہا ہے۔ چاچی نے اس کے کمرے کا دروازہ کھولتے ہی خوشی خوشی بتایا۔ وہ جو آنکھوں پہ بازو رکھے سست سی پلنگ پہ لیٹی تھی ایک دم اٹھ بیٹھی۔ دماغ میں کہیں خطرے کی گھنٹی بجی۔ دوپہر کی نادانی ابھی بھولی کہاں تھی۔ مجھے کیوں بلا رہا ہے؟ کوئی بات کرنا چاہتا ہوگا۔ اس کی ہچکچاہٹ دیکھ کر چاچی نے تسلی دی۔ اسے بول دو میں سو رہی ہوں۔ وہ گھبرا اٹھی تھی۔ غلط ہے زہرا، چل اٹھ جلدی کر۔ اور چاروں ناچار اسے جانا ہی پڑا۔ جی، بمشکل ہی وہ اس کی چارپائی کے کنارے ٹک پائی، جیسے ابھی بھاگنے کو تیار ہو۔ کوئی کام تھا؟ نہیں، کام نہیں تھا۔ مایا پھر رک کر جیسے تمہید باندھی۔ دراصل شام میں مایا میم صاحب سے ملاقات ہوئی تھی، وہ تمہارا پوچھ رہی تھی۔ زہرا کا تو جیسے خون خشک ہو گیا۔ اسے یہ کیوں بھول گیا تھا کہ تھانے دار اور ٹھاکر جی کو جتنا منع کر لے، سب سے پہلے تو بدر کو میم صاحب بتائے گی۔ خدایا وہ کہاں جائے۔ کیا پوچھ رہی تھی؟ حال پوچھ رہی تھی۔ کہہ رہی تھی عرصہ ہوا تم سے ملاقات نہیں ہوئی، سو تمہاری فکر تھی۔ وہ کھانا ختم کر کے ہاتھ صاف کر رہا تھا۔ زہرا نے بے یقینی سے اسے دیکھا۔ بس یہی کہا انہوں نے؟ ہاں، اور کچھ نہیں کہا؟ اور کیا کہنا تھا؟ وہ برتن پرے کھسکاتا اٹھ کھڑا ہوا۔ زہرا نے سر اٹھا کے اسے دیکھا۔ حویلی آنے کا نہیں بتایا؟ بے اختیار لبوں سے پھسلا۔ کیا؟ وہ سمجھا نہیں تھا۔ میرا مطلب ہے، انہوں نے یہ نہیں بتایا کہ وہ ہماری حویلی کب آئیں گی؟ پورے دن میں اس نے پہلی عقل کی بات کی تھی۔ نہیں، وہ بٹوا جیب میں ڈالتا باہر چلا گیا۔ وہ اس کے قدموں کی چاپ سنتی رہی۔ میم صاحب نے بدر کو کیوں نہیں بتایا؟ وہ برآمدی کی خاموش دیواروں سے پوچھ رہی تھی۔ وہ تھانے میں چودھری دلاور کے ساتھ بیٹھا تھا، کسی جھگڑے کی صلح صفائی کروا رہا تھا، جب ایک سپاہی نے آ کر اطلاع دی، باہر کوئی عورت آئی ہے شاہ صاحب، آپ سے ملنا چاہتی ہے۔ کون ہے؟ وہ جو دوسرے معاملے میں پوری طرح سے منہمک تھا الجھ کر پوچھنے لگا۔ نام نہیں بتاتی۔ جا کر اس کو کہو سویرے آنا، میرے پاس ابھی وقت نہیں ہے۔ جی چودھری صاحب۔ گل یہ ہے کہ وہ کوپ چھپاتا واپس ادھر متوجہ ہو گیا۔ سائلین صبح شام شکایت لے کر آتے رہتے تھے، کسی بڑی واردات یا قتل کا قصہ ہوتا تو وہ عورت یقیناً کسی اہلکار کو بتا دیتی، یقیناً کوئی ذاتی نوعیت کا کام ہوگا، سو اس نے اہمیت نہ دی۔ چودھری دلاور کا معاملہ نپٹا کر وہ نقب زنی کی ایک جائے واردات پہ چلا گیا۔ سکھوں کے ایک سرکردہ خاندان کی حویلی میں نقب لگا کر رات کو چوری ہوئی تھی۔ کچھ عرصہ قبل مرنے والا چودھری منگل سنگھ اسی خاندان کا فرد تھا۔ اس نے کھرے اٹھوائے، تفصیل سے رپورٹ بنائی، گھر والوں کے بیانات لیے، نمبردار کو تھانے بلوا کر اس خاندان کے بارے میں چند معلومات لی۔ غرض جب وہ اس کاروائی سے فارغ ہوا تو شام ڈھل گئی تھی۔ وہ عورت چلی گئی تھی؟ ابتدائی تفتیش کی رپورٹ رقم کرتے ایک دم یاد آنے پر اس نے سپاہی کو بلا کر دریافت کیا۔ ہاں جی، وہ کچھ کہے بنا ہی چلی گئی۔ اچھا، وہ حیران ہوا۔ جانے کون تھی؟ کوئی نام پتہ نہیں بتایا؟ نہیں جی۔ شکل حلیہ کیسا تھا؟ وہ اندازہ کرنا چاہ رہا تھا کہ وہ کون تھی۔ چہرہ چھپا رکھا تھا، آواز سے تو کم عمر لگتی تھی، آنکھیں خوبصورت تھیں، کالی چادر اوڑھ رکھی تھی۔ کالی چادر؟
وہ بے اختیار چونکا۔ اوہ خدایا، کیسے بھول گیا اسے کہ وہ تھانے آئے گی۔ شاید اسے اندر سے امید ہی نہ تھی کہ وہ واقعی آ جائے گی، اور اب اگر آ گئی تھی تو کیسی غلطی ہو گئی ربا؟ یہ بات تم مجھے پہلے نہیں بتا سکتے تھے؟ کل اگر وہ آئے تو مجھے فوراً اطلاع کرنا۔ وہ خواہ مخواہ سپاہی پہ غصہ نکالنے لگا، پھر اس کے جانے کے بعد اکتا کر فائلیں پرے کر دی اور کرسی پہ دراز ہو کر آنکھیں موند لیں۔ ذہن کے پردوں پر فلم کی طرح کل کے مناظر چلنے لگے۔ وہ گمسم سی گھبرا کر کھڑی ہونے والی لڑکی، کپ کپاتی انگلیوں سے تھاما کالی چادر کا کونا، بڑی بڑی سندر آنکھوں میں اتری وحشت۔ نادر شاہ نے اپنی زندگی میں ایسی لڑکی پہلی دفعہ دیکھی تھی۔ پہلی دفعہ کسی نے اس کے دل پہ دستک دی تھی، اور پہلی دفعہ اسے بدر سے شدید نفرت محسوس ہوئی تھی۔ شاید وہ لاشعوری طور پر اپنا اور بدر کا موازنہ کرنے لگا تھا۔ گھنیری رات پھر سے پرانے قبرستان پہ اتر آئی تھی۔ برگد کی چھایا تلے وہ دونوں پھر سے موجود تھے۔ گوپال اس رات جانے کہاں تھا، بدر نے پوچھنا ضروری نہ سمجھا تھا۔ ایک سوال کروں مایا؟ وہ قبرستان کے نادیدہ بھوت کی باتیں کرتے کرتے ایک دم سے گفتگو کو کسی اور موڑ پر لے جانے لگا۔ پوچھو۔ وہ تنے سے سر ٹکائے اوپر آسمان کو دیکھ رہی تھی جو کالے بادلوں سے ڈھکا تھا۔ چاند اور تارے جانے کہاں گم ہو گئے تھے۔ تم نے کبھی مجھ سے یہ نہیں پوچھا کہ میں اس شام دلہوزی میں کیوں تھا؟ میں نے تو یہ بھی نہیں پوچھا کہ تم اس صبح جنگل میں کیوں تھے۔ بدر نے دیکھا وہ موتیوں کی لڑی اسی طرح اس کے بالوں سے لٹک رہی تھی۔ لڑی کتنی لمبی تھی نا؟ بدر نے انگلی سے موتیوں کو چھوا۔ وہ بے حس و حرکت اوپر دیکھتی رہی۔ تم نے کیوں توڑا تھا اسے؟ پہلے بتایا تھا نا، یہ شاہی خاندان کا دستور ہوتا ہے۔ اس نے لڑی چھوڑ دی، وہ ہولے سے مایا کے کندھے پہ آن گری۔ تم اس شام دلہوزی میں کیوں تھے؟ سیاہ بادل ہلکے ہلکے گرجنے لگے تھے۔ دوستوں کے ساتھ سیر و تفریح پہ گیا تھا۔ وہ آگے نکل گئے اور وہ میں پیچھے رہ گیا۔ معلوم ہی نہ ہوا کہ کب سانپ نے کاٹا۔ اور تمہارے دوست؟ بارش ہولے ہولے برسنے لگی۔ برگد کی بوڑھی شاخوں نے بوندوں کا راستہ روک لیا، مگر سامنے قبریں گیلی ہونے لگی۔ تم نے نیچے جا کر جن لوگوں کو بھیجا تھا وہ مجھے ہسپتال لے گئے تھے۔ بعد میں میرے دوست بھی مجھے تلاش کرتے ادھر آ گئے تھے۔ تمہارے دوست کون؟ وہ نادر شاہ؟ ارے نہیں، وہ بس گاؤں کا یار ہے۔ ہم دونوں میں مماثلت یہ ہے کہ دونوں کو فرنگیوں سے نفرت ہے، اور ان کا یہاں بالخصوص شکار کے لیے آنا سخت ناپسند ہے۔ مگر جب ہم نے ماکھا کے ساتھ مل کر ان کو لوٹنا شروع کیا تو فرنگی بیلی آنے سے گھبرانے لگے۔ ماکھا یہاں کا ایک نامی گرامی ڈاکو ہے۔ میں بھی تو فرنگی ہوں بدر۔ ایک لمحے کو بجلی زور کو چمکی، پورا قبرستان روشن ہو گیا۔ گیلی قبروں پہ قطرے موسلا دھار برس رہے تھے۔ دوسرے ہی پل اندھیرا چھا گیا۔ تمہاری بات اور ہے، کمپنی بہادر کے صاحب لوگ کاروبار کرنے ادھر آئے تھے، پھر یہاں قبضہ کر کے بیٹھ گئے۔ ہندوستان کے باقی لوگ بھی کمپنی بہادر سے نفرت کرتے ہیں؟ کرتے تو سبھی ہیں، اظہار کوئی کوئی کرتا ہے۔ تو اس صورتحال کا کیا بنے گا؟ جب فرنگی یہاں سے جائیں گے تو مسلمان ادھر ہندوستان میں ایک الگ ریاست بنائیں گے، پھر سب ٹھیک ہو جائے گا۔ وہ زور سے ہنس پڑی۔ تم کس دنیا میں رہتے ہو بدر؟ فرنگی یہاں سے کبھی نہیں جائیں گے، وہ 100 سال بعد بھی ادھر ہی ہوں گے۔ اور تم کب تک ہوگی ادھر؟ اس نے لا حاصل سیاسی بحث سے بچنے کے لیے بات پلٹ دی۔ بارش مدھم ہوتے رک چکی تھی، ٹھنڈی ہوا چلنے لگی تھی۔ मालूम नहीं, मेरे एक सवाल का जवाब तुम पे उधार है। वो कुछ नहीं बोली तो वो थक कर खुद ही कहने लगा, जब मैंने ठाकुर शेखर की दुल्हन के बारे में सुना तो मुझे लगा कि ये बेली की वही महारानी है जिसने मेरी जान बचाई थी, और बग्घी में तुम्हारा चेहरा देखकर मुझे यकीन सा हो चला तो मैं लाशौरी तौर पे तुम्हारा इंतजार करता रहा, हर जगह हर वक्त। मैं नहीं जानता कि ये सब क्या है, बस मैं चाहता हूं कि तुम यहां से कभी ना जाओ। और जहरा कहां जाएगी? उसे कोई भी मुझसे बेहतर मिल जाएगा। मैं बस, बात उसके लबों पे ही रह गई। कब्रिस्तान के फाटक के साथ साथ एक हैवला सा गुजर रहा था। ये कौन है? माया सरगोशी में बड़बड़ाई और हैरत से आंखें फाड़ फाड़ कर देखने लगी। शायद वही भूत। बदर के अंदर जोश सा भर गया। ये तो वो जैसे पहचान गई, और इससे पहले कि वो संभलता वो तीर की तेजी से उठी और लपक कर दौड़ती हुई उस तक जा पहुंची, और वो जो उसे देखकर उल्टे कदमों वापस मुड़ने को था उसे मौका ही ना मिल सका। माया ने उसका गिरेबान पकड़ लिया। तुम इधर क्या कर रहे हो? वो अंग्रेजी में गुर्राई, मगर जवाब देने के बजाय उस शख्स ने उसके हाथ झटक कर अपना गिरेबान छुड़ाया और भागता हुआ वापस हो गया। बदर देख चुका था। वो लंबी सब्स बरस्तानी पहने शख्स डिप्टी कमिश्नर जॉन कार्लिस था। ये यहां क्या कर रहा था? मालूम नहीं। वो इसी तरह गुस्से में सुर्ख पड़ती उसको दूर गुम होते देखती रही। क्या यही वो भूत था? मालूम नहीं। वो मजीद कुछ कहे बिना फाटक पार कर गई। वो तमाम सोचों को जहन से झटक कर आहिस्ता से उसके पीछे हो लिया। तुझे जहरा पे क्या एतराज है मेरे पुत्र? उस दोपहर वाला मंजर फिर से सज गया था। वो इसी तरह बरामदे में चारपाई पे बैठा मेज पे रखा खाना खा रहा था, और फिकरमंद सी चाची पास बैठी पूछ रही थी, और वो इसी तरह अंदर दीवार की ओट में खड़ी थी। कोई एतराज नहीं है, फिर तो क्यों इनकार करता है? उसे मुझसे बेहतर बात बेहतर की नहीं है पुत्र, बात एतराज की है। फिर एतराज क्या है? वो सोनी नहीं है, सलीका शुआर नहीं है, इसमें कोई बुराई नहीं है अम्मा। उसने थक कर तोड़ा हुआ लुकमा वापस रख दिया था। ना बुराई तो है ना उसमें, वो विलायत से नहीं आई, पटर पटर अंग्रेजी नहीं बोलती मेरी दी, जितनी अच्छी हो जाए वो मेन नहीं है, तो तू क्यों करेगा उससे शादी? अम्मा मैंने ऐसा कब कहा है? वो परेशान सा हो गया। बस कर बदर, चाची बर्तन समेटने लगी। तू माँ को बेवकूफ समझता है, सारा गांव जानता है तू मेम साहब से मिलता है। कल नजीरा पानी भरने कुएं पे गई तो तुझे इधर देखा, उल्टे कदमों वापस आई वो। तू बता, तू मेम साहब से ब्याह करना चाहता है? वो खामोश रहा। जवाब तो उसे खुद भी मालूम ना था। तो जाकर पूछ ले मेम साहब से, करेगी वो तुझसे ब्याह? उसने सर उठाया। मैं उससे पूछ चुका हूं। चाची सदमे से उसे देखती रह गई, और अंदर जहरा का दिल डूबता गया। तूने क्या पूछा उससे? यही कि मैं से शादी करना चाहता हूं। चंद लम्हे खामोशी से सिरक गए। वो मान गई? बहुत देर बाद चाची बोली तो उसकी आवाज में टूटते मान की किरचियां थी। नहीं, जहरा ने बेख्तियार दीवार का सहारा लिया। उसकी कुछ समझ में नहीं आ रहा था। उसने इनकार कर दिया? चाची हैरत ज्यादा रह गई। भले वो ना चाहती हो, मगर उसे उम्मीद नहीं थी कि कोई औरत उसके बांके सजीले पुत्र को इनकार कर सकती है, वो भी वो गोरी चमड़ी वाली फीकी मेम साहब। जहरा के आगे कहां वो शहजादी उसे हसीन लग सकती थी? नहीं, वो सर झुकाए बैठा था। खाना कप का उसने छोड़ दिया था। क्या मतलब पुत्र? उसने जवाब ही नहीं दिया अम्मा, वो थका थका सा कह रहा था। शब बेदारी के बायस उसकी आंखें सुर्ख हो रही थी। चाची को एकदम उस पर बेपनाह तरस आया। जरा कितनी लाडली सही, वो उसका बेटा था, अकलौता बेटा, पैलोठी की औलाद, बाकी चार बच्चे तो पैदा होते ही मर गए थे, एक वही तो था जो उसके पास था, मेरा पुत्र। वो बर्तन छोड़कर उसके पास बैठ गई। ये फिरंगी यहाँ रहने के लिए नहीं है, वो अव्वल तो तुझसे शादी नहीं करेगी, तेरी माँ दुनिया देखे हुए पुत्र, वो भला क्यों किसी हिंदुस्तानी से शादी करेगी। शेखर क्या था फिर, तू मुझे बता, शेखर से क्यों की थी उसने शादी, ज्यादा मालो दौलत वाला था क्या उससे, चाची ने उल्टा सवाल कर दिया। नहीं, वो तो मोहब्बत की। वो रुक गया, चाची उससे यही कहलवाना चाहती थी। हाँ तो मोहब्बत उसने शेखर से की थी, औरत जिंदगी में बस एक ही बार मोहब्बत करती है बदर, वो भले बाद में किसी को कितना ही चाहने का दावा करे, उसके सारे जज्बात इस्तेमाल शुदा और पुराने होते हैं, वो सारी उम्र उस पहले मर्द को दिल से नहीं निकाल पाती, तू दूसरा मर्द बनेगा। अम्मा इससे क्या फर्क पड़ता है, हमारा मजहब, माँ को मजहब ना पढ़ा। सारा प्यार उड़नछू हो गया, वो फिर माँ से मलकानी बन गई और गुस्से से उठ खड़ी हुई। तेरी माँ ने दुनिया देखी है, वो औरत शक्ल से ही लोमड़ी लगती है मुझे, ये ही डर था वो तुझे ले उड़ेगी, जा कर ले उससे ब्याह, मगर याद रखियो वो फिरंगी इधर रहने की नहीं है, वो तुझे इंग्लिस्तान ले जावेगी, तब तुझे माँ याद आवेगी। अम्मा, वो उठ खड़ा हुआ, अगर उसने इनकार कर दिया तो मैं इससे दूसरी दफा नहीं कहूंगा, और उसने इकरार कर लिया तब भी तेरी मर्जी के बगैर शादी नहीं करूंगा, तू फिक्र ना कर, और इसके बारे में ऐसे गलत अंदाजे ना लगा, वो दूसरे फिरंगियों से बहुत मुख्तलिफ है। ठीक है, उसने चाची का मान रख लिया, वो कदरे पुरसुकून हुई मगर लहजा सख्त ही रखा। मगर याद रखियो, ये सब फिरंगी एक ही जैसे हैं, चोर, गासिब और लुटेरे, तेरी ये मेम साहब भी इसी खसलत की, रहने दो अम्मा। बेजार सा बाहर निकल गया। चाची ने थक कर गहरा सांस लिया, वो पुरसुकून थी मगर जहरा नहीं थी। उसे लग रहा था बदर चाची को भी मना लेगा और माया भी मान जाएगी, ऐसे में वो क्या करेगी। थानेदार के पास जाऊं, मगर कल गई थी मिला ही नहीं था, लेकिन क्या मालूम वो कोई रास्ता निकाल दे और मेम साहब यहां से दफा हो जाए। या खुदा, उसने थक कर ऊपर देखा, इन फिरंगियों को हिंदुस्तान से निकाल बाहर कर, अब ये और बर्दाश्त नहीं होते। और काली चादर ओढ़ने लगी। वो सुबह से दीगर काम निपटाता लाशौरी तौर पर उसकी आमद का मुंतजिर था, और काम कहां निपटता पा रहा था, कभी नकब के केस में तारीख का इंद्राज गलत कर बैठता, कभी घर वालों को तफ्तीश के लिए बुलवा लेता और गायब दिमागी से सवाल कर बैठता। गर्ज सारे काम आज खराब हो रहे थे। नादिर शाह खासे मजबूत आसाब का हामिल था, लेकिन उस दिल का क्या करता जो दूसरे इंसानों की तरह अल्लाह ने उसे भी दे रखा था। सपहर में जब वो सिखों की हवेली से वापस आया तो उसे एसआई ने बताया, वो काली चादर वाली औरत जिसका आप कह रहे थे अंदर बैठी है, और वो मुकम्मल बात सुने बगैर तेजी से अंदर लपका। वो इसकी मेज के सामने कुर्सी पर सर झुकाए बैठी थी। नादिर शाह ने तेजी से मेज के उस तरफ अपने कुर्सी संभाल ली। आदाब, जहरा ने चौंक कर सर उठाया। काली चादर ने सुनहरी चेहरे के गिर्द हाला सा कर रखा था, आंखों में मिटा मिटा सा काजल था, और एक घुंघरियाली लठ दुपट्टे के अंदर से निकलकर बाएं गाल पे झूल रही थी। वालेकुम, मैं कल आई थी, आप बहुत माजरत, मुझे इल्म होता आप आई हैं तो सारे काम छोड़ देता। उसे एहसास हुआ अंदरूनी खुशी लहजे में झलकने लगी है, तो उसने खुद को कदरे काबू किया। कहिए कैसे आना हुआ। वो निगाहें झुकाए उंगलियां चटकाने लगी, लब बार बार खोलकर बंद करती। वो जेरे लब मुस्कुराते हुए उसे देख रहा था। आप आप किसी तरह बेरब सा अंदाज था।
मैं किसी तरह
क्या? उसने घनेरी पलकें उठाई। वो इतने गौर और महवियत से उस पर निगाहें जमाए हुए था कि ज़हरा की निगाहें फिर से झुक गईं। आप किसी तरह मेम साहब को यहां से भेज दें।
कहां भेज दूं?
कहीं भी भेज दें। वो बेचैन सी हुई, लेकिन कम से कम वो हम सबसे बहुत दूर चली जाए।
आप सबसे या सिर्फ बदर से?
बस वो बदर से दूर चली जाए, वरना, वो बेबसी से बोली, वरना मेरी मंगनी टूट जाएगी और आपको मालूम है मेरी कितनी बदनामी होगी। कल की निस्बत आज वो अकलमंदी का मुजाहरा करने का ठाने हुए थी, सो अपने दिली जज्बात का इजहार करने के बजाय उसने माशरती नुक्ता उठाया। नादिर शाह बगौर उसको देखता पीछे को होकर बैठ गया।
बदर क्या कहता है?
वो कहता है वो चाची की मर्जी के बगैर मेम साहब से शादी नहीं करेगा।
चाची?
वो उसकी माँ जी।
अच्छा, और मेम साहब क्या कहती है?
पता नहीं। उसने सर झटका, अंदाज जलता कुर्ता सा था।
अच्छा, फर्ज करो तुम्हारी मंगनी टूट जाती है तो तुम?
अल्लाह ना करे जी, वो तड़प कर बोली, इसीलिए तो आपके पास आई हूं कि आप कोई सबील निकालें। आप तो थानेदार हैं जी, आप तो सारे पिंड के लोगों के मसले हल करते हैं। कच्ची अकल और कच्ची उम्र की वो छोटी सी लड़की, वो बेख्तियार मुस्कुराया।
भाई, अगर बदर से मंगनी टूट जाएगी तो किसी और से हो जाएगी, ऐसा बड़ा मसला तो नहीं है ना ये?
अल्लाह ना करे, वो बुरा मानकर उठ खड़ी हुई।
आप तो?
उसी पल एएसआई दस्तक देकर अंदर दाखिल हुआ। ज़हरा ने चेहरा छुपा लिया।
क्या बात है?
नादिर शाह ने उकता कर पूछा। बदर गाजान आए हैं। और ज़हरा के कदमों तले से जमीन निकल गई। खुद नादिर शाह भी परेशान सा उठ खड़ा हुआ।
क्या कहता है?
आपसे मिलना चाहते हैं।
अच्छा, दूसरे कमरे में बिठाओ, मैं आता हूँ।
एएसआई को रुखसत करके उसने ज़हरा को देखा, जिसकी रंगत सफेद पड़ गई थी। उसे पता चल गया क्या कि खुदारा अब क्या होगा?
तसल्ली रखो लड़की, वो दिन में 10 दफा मेरे पास आता है। तुम यहां बैठो, मैं जरा उसे अंदर कमरे में बिठाता हूं, फिर तुम्हें बता दूंगा, तुम पिछले दरवाजे से निकल जाना।
वो दिन में 10 दफा आपके पास क्यों आता है? वो दरवाजे की तरफ बढ़ा तो ज़हरा की हैरान आवाज ने उसके कदम जंजीर कर दिए। वो मेरा दोस्त, कहते कहते वो रुक गया। उसके दिल ने उसे रोक दिया था। दोस्ती तो बहुत खालिस रिश्ता था, जाने अब रहा भी था या नहीं, कि अब तो उनके दरमियान एक औरत आ गई थी। मैं आता हूं, वो चला गया और ज़हरा उसके अधूरे जुमलों पे गौर करती रही। फिर चंद लम्हे गुजरे और एएसआई ने आकर उसे बताया कि वो जा सकती है, तो वो अच्छी तरह चादर लपेटते बाहर चली गई। सच शुक्र के बदर ने उसे नहीं देखा था। वो दोनों आमने सामने बैठे थे। बदर उसे थका थका सा लगा था, जैसे कदरे परेशान हो। पार्ट 13 यहां पर इख्तिताम पजीर होता है।